यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन नेकपा बलियो र नेतृत्व पंक्ति एकताबद्ध हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। पहिरोले क्षति पुर्याएको नारायणगढ़ मुगलिन सड़क खण्ड एकतर्फी सञ्चालनमा, पृथ्वी राजमार्गको धादिङ खण्ड सञ्चालनमा आउन केही दिन लाग्ने। सरकारले लकडाउन सरल बनाए पनि स्वास्थ्य सम्बन्धी नियमको पालना गर्न सबैमा राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह। लकडाउनको अन्त्य भएपछि शैक्षिक संस्थाहरूले आफ्ना गतिविधि बढ़ाउन थाले। र अफगानिस्तानमा सरकारी सुरक्षा बलको हवाई कार्यवाहीमा 8 जना सर्वसाधारण सहित 45 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन नेकपा बलियो र नेतृत्व पंक्ति एकताबद्ध हुनुपर्ने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 42 औं स्मृति दिवसका अवसरमा हिजो श्रद्धांजलि अर्पण गर्नुहुँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने दृढ़ता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले पूँजी र प्रविधिको अधिकतम प्रयोग गरी निर्यात बढ़ाउने र आयात घटाउने पुष्पलालको नीति आज को सन्दर्भमा निकै महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले वाम लोकतान्त्रिक आन्दोलन र रूपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरू कसैको तुलना हुनै नसक्ने पनि उल्लेख गर्नुभयो। पुष्पलालले सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनैतिक उद्देश्य बनाएको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रूपमा अघि बढ़ाउनु भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेकपाले पुष्पलालको सपना साकार पार्ने महत्वपूर्ण काम गरिरहेको र विभाजित कम्युनिष्ट आन्दोलन एकताबद्ध, राष्ट्रव्यापी र मजबूत भएको र करिब 2/3 बहुमतका साथ प्रमुख स्थान हासिल गरेको उल्लेख गर्नुहुँदै पुष्पलालको जुन सांगठनिक राजनैतिक चाहना थियो त्यो आज धेरै हदसम्म पूरा भएको पनि उल्लेख गर्नुभयो। त्यसैगरी दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले हिजो किर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत विधि पद्धतिमा आधारित, जनतासँग अझै घनिष्ठ, परिवर्तनको मार्गमा दृढ़ र वैचारिक रूपमा स्पष्ट बनाउन आवश्यक रहेको औल्याउनु भएको छ। नेता नेपालले निरंकुश तथा सामन्ती राजतन्त्रको अन्त्य, केन्द्रीकृत राज्य सत्ताको ठाउँमा संघीय प्रणाली, समावेशी लोकतन्त्र जस्ता विषयले मुलुक सबैको साझा हो र कसैको विशेष अधिकार छैन भन्ने कुरा व्यवहारमा स्थापित गर्न पुष्पलाल सफल भएको बताउनुभयो। कार्यक्रममा पार्टीका उपाध्यक्ष वामदेव गौतम, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, विष्णु रिजाल लगायतले पुष्पलालको शालिगमा माल्यार्पण गर्नुभएको थियो। यस्तै पुष्पलाल स्मृति दिवसका अवसरमा वक्तव्य जारी गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झरनाथ खनालले पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र मजबूत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ़नु नै पुष्पलाल श्रेष्ठप्रतिको सच्चा सम्मान हुने बताउनु भएको छ। वरिष्ठ नेता खनालले पुष्पलालले नेपाल र नेपाली जनतालाई पुर्याएको योगदान कहिल्यै भूल्न नहुने पनि उल्लेख गर्नुभएको छ। माथिबाट पहिरो खसेपछि अवरूद्ध नारायणगढ़ मुगलिन सड़क खण्ड सञ्चालनमा आएको छ। मंगलबार राति 16 किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि हिजो साँझ 7:45 बजेदेखि सड़क एकतर्फी सञ्चालनमा आएको हो। भरतपुर महानगरपालिका वड़ा नम्बर 29 को बालुवा पुल नजिकै राति 8:45 बजे ठूलो चट्टान सहित पहिरो झरेको थियो। डिभिजन सड़कारले भरतपुरका इन्जिनियर विजय दराईका अनुसार ब्रेकरले चट्टान फोरेर पहिरो पन्छाइएको हो। पहिरो पन्छाउन नारायणगढ़तर्फ 2 एक्सकाभेटर र मुगलिनतर्फ 2 लोडर परिचालन गरिएका थिए। बाढ़ीबाट क्षतिग्रस्त पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवनको सिमानामा रहेको मौवा खोला पुलको मरमत शुरू भएको छ। सड़क सुचारू हुन अझै केही दिन लाग्ने सड़क विभागले जनाएको छ। गत सोमबार अविरल वर्षापछिको बाढ़ीले पुललाई जोड़ने धादिङतर्फको करिब 5 मिटर सड़क भत्काएपछि यातायात अवरूद्ध भएको थियो। हिजो पृथ्वी राजमार्गको क्षतिग्रस्त सड़क अनुगमनका लागि पुग्नुभएका सांसद भूमि त्रिपाठी,
पुरै सहज नहस पहिरो नझरेको ठाउँ छैन। सरकारको तर्फबाट प्रधानमन्त्रीले नै चासो दिएर ल त्यहाँ के भएको हो तपाईँले गएर स्थल निरीक्षण गरेर आउनु भनेर एउटा टोली पठाउनु भएको छ। त्यसमा भौतिक पूर्वाधारको सचिव डिजी लगायत प्रधानमन्त्री कार्यालयको विकास विज्ञ सहितको टोली आएको थियो। स्थानीय सरकार गाउँपालिका पनि त्यसमा लागेको छ। सबैले आफ्नो ठाउँबाट छिटोभन्दा छिटो यसलाई चाहिँ सम्पन्न गर्न भनेर लाग्नु भएको छ। अरू अब गाउँ गाउँमा वडा वडामा एकदम चाहिँ अब घरहरू भत्किएको छ, मान्छेहरू बिचल्लीमा छन्, घर छोडेर बस्नुपर्ने संख्या पनि निकै ठुलो छ। त्यसको लगत लिने कामहरू पनि भइरहेका छ। घर छोडेर विस्थापितहरूलाई गजुरी गाउँपालिकाले सेल्टर दिएर खाने बस्ने व्यवस्था गरेर राखेको रहेछ, त्यहाँ पनि हेरेर आयो मैले।
पुल र सड़क भत्किएर सवारी आवागमन ठप्प भएपछि काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरूलाई नागढुङ्गाबाटै फर्काइएको छ। चितौन स्थित नारायणी नदीमा चारजना र राप्ती नदीमा एकजनाको शव फेला परेको छ। वर्षा रोकिएर नदीको बहाव घटेसँगै किनारमा तैरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितौनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो। भरतपुर महानगरपालिका एक ठिमुरामा एकजना अन्दाजी 15 वर्षीय बालिका र अर्का 55 वर्षीय एक पुरूषको शव फेला परेको उहाँले बताउनुभयो। त्यस्तै हिजो अस्तिदेखि बेपत्ता भएका भरतपुर महानगरपालिका 16 का 40 वर्षीय कर्णबहादुर सुनारको शव हिजो फेला परेको छ। भरतपुरकै वडा नम्बर 1 गैंडा चोक स्थित नारायणी किनारमा अन्दाजी 50 वर्षीय महिलाको शव पनि फेला परेको छ। पूर्वी चितौनको खैरहनी नगरपालिकाको बुढी राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी 50 वर्षीय पुरूषको शव भेटिएको प्रहरीले जनाएको छ। यसैगरी अविरल वर्षासँगैको बाढ़ी पहिरोमा परि देशका विभिन्न स्थानमा 4 जनाको मृत्यु भएको छ। पहिरोले पूर्दा स्याङ्जाको नगरपालिका 10 सिमल सौराकी 52 वर्षीय माया सारूको मृत्यु भएको छ। पहिरोमा परि घाइते भएकी 20 वर्षीय नारायणी सारूको स्थानीयवासीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। यस्तै रौतहटमा लाल बकैया नदीमा बाढ़ीले बगाएर ल्याएको काठ दाउरा निकाल्ने क्रममा बाढ़ीले बगाउँदा हिजो 1 जनाको मृत्यु भएको छ। कटहरिया नगरपालिका 1 बसेडवाका 25 वर्षीय बैजु यादवको लाल बकैया नदीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो। त्यस्तै अस्ति रौतहटको चन्द्रपुर नगरपालिका 3 गैंडाटारमा चाँदी नदीले बगाएर बेपत्ता भएका 58 वर्षीय सुकुमान थिङ हिजो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उता झापामा पहिरोले पुरिँदा 1 जनाको मृत्यु भएको छ भने अन्य 3 जना घाइते भएका छन्। बुद्ध शान्ति गाउँपालिकाको वडा नम्बर 7 घर माथिबाट खसेको पहिरोमा पुरिएर 15 वर्षीय विवेक दर्नालको मृत्यु भएको हो। घटनामा 77 वर्षीय तिलमाया बराइली, 21 वर्षीय कल्पना बराइली र 19 वर्षीय प्रिस्टिना बराइली घाइते भएको प्रहरीले जनाएको छ। त्यस्तै झापाको भद्रपुर नगरपालिका 2 महारानी झोडाका 50 वर्षीय कुमार गजमेरको देउनिया खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ। गत असार 25 गतेको पहिरोबाट विस्थापित जाजरकोटको बारेकोट गाउँपालिका 4 एकजनाको मृत्यु भएको छ। त्रिपालमा खान बस्न समस्या हुँदा स्वास्थ्य अवस्था कमजोर भई विस्थापित दलवीर सार्कीको मृत्यु भएको वडा सचिव डम्बर पुनले जानकारी दिनुभयो। त्रिपालमा बसेकाहरूलाई खानेकुराको अभाव भएको पनि सचिव पुनले बताउनुभयो। उता लमजुङको मर्स्याङदी गाउँपालिका 3 तरापु पल्लोटारी गाउँमा लगातार वर्षाका कारण पहिरो खस्दा 18 घर पुरिएका छन्। जम्मा 74 घर रहेको गाउँका सबै घरमा पहिरोले क्षति पुर्याएको स्थानीयले बताएका छन्। गाउँलेहरू स्कूलमा सरेकाले मानवीय क्षति नभएको मर्स्याङदी गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष प्रेमबहादुर बस्नेतले बताउनुभयो। पहिरोले घर पुरिँदा सुजन अछामी, देवबहादुर सार्की, सृजना गोतामी घाइते भएको उहाँले जानकारी दिनुभयो। यस्तै बाढ़ीले तटबन्ध भत्काउँदा कैलालीको भजनी नगरपालिका 3 का 300 घर परिवार जोखिममा परेका छन्। कान्द्रा नदीमा आएको बाढ़ीले तटबन्ध भत्काएपछि कुसुमघाट र कन्हैयापुर क्षेत्रका करिब 300 घर परिवार जोखिममा परेको स्थानीयवासीले बताएका छन्। प्रदेश नम्बर 2 मुख्यमन्त्री लालबाबु राउतले भारतले सिक्टा नदीमा निर्माण गरेको बाँधका कारण पर्सामा हुने डुबान तथा नदी कटान समस्याको दीर्घकालीन समाधान खोजिने बताउनु भएको छ। पर्सा जिल्लामा सिक्टा, ओरिया र गंगोल नदी तथा भेडहा खोलाले पुर्याएको क्षति, नदी कटान तथा डुबानको हिजो स्थलगत अवलोकन गर्नुहुँदै मुख्यमन्त्री राउतले नदी कटान तथा डुबानबाट वर्षैपछि हुने क्षति न्यूनीकरणका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने पनि बताउनुभयो। भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ़ स्थित धौली गंगा जलविद्युत परियोजनाको बाँध पुनः खोल्ने भएको छ। एनएचपीसी लिमिटेड र धौली गंगा पावर स्टेशनले दिएको जानकारी अनुसार परियोजनाको बाँध यही साउन 15 गते राति 12 बजेदेखि 16 गते बेलुकी 7 बजेसम्म खोलिनेछ। बाँध खोलेपछि महाकाली नदीमा पानीको सतह घटबढ़ भइराख्ने भएकाले सतर्क रहन र नदी छेउछाउ नजान दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुंवरले आग्रह गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
14-15 बजारमा नयाँ कि छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा स्टार 14-15 ह्यास डायल गर्नुपर्ने रहेछ। त्यही भएर कण्ठ पारिराख्या
हो र दाई।
त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *1415# गर्नुपर्ने रहेछ नि त।
14 15 14 15 14 15 14 15। मलाई पनि कण्ठै भयो दाई।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। हिजो थप 207 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हिजो 207 जना संक्रमण मुक्त भएसँगै संक्रमण मुक्त हुनेको कुल संख्या 12684 पुगेको जानकारी दिनुभयो। हालसम्म कुल संक्रमित मध्ये 70.1% संक्रमण मुक्त भई घर फर्किएको पनि प्रवक्ता डा गौतमले जानकारी दिनुभयो। त्यस्तै हिजो 3,780 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप 100 जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरहरूमा 5,368 जना सक्रिय संक्रमितको उपचार भइरहेको छ। त्यस्तै हिजो थप 2 जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमण पुष्टि भई मृत्यु हुनेको संख्या 42 पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनुषाका 60 वर्षीय पुरूष र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा 49 वर्षीय चिनिया महिलाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लकडाउन सरल बनाए पनि स्वास्थ्य सम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गर्नुभएको छ। हिजो ट्वीट गर्नुहुँदै राष्ट्रपति भण्डारीले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि स्वास्थ्य सम्बन्धी नियम पालना गर्न सबैलाई आग्रह गर्नुभयो। राष्ट्रपति भण्डारीले जनजीवनलाई सहज पार्न सरकारले लकडाउन केही सरल गरे पनि कोरोना महामारीको जोखिम टरि नसकेको ट्वीटमा उल्लेख गर्नुभएको छ। राजविराज नगर क्षेत्रमा तीव्र गतिमा कोरोना भाइरसको संक्रमित बढ़िरहेको भन्दै आजदेखि राजविराज नगर क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले कोविड 19 संक्रमण तीव्र रूपमा फैलिएपछि राजविराज नगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईका अनुसार आज बिहान 5 बजेदेखि लागू हुने गरी निषेधित अर्को आदेश नआउन्जेलसम्म राजविराज नगर क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ। सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउन अन्त्य भएपछि शैक्षिक संस्थाहरूले आफ्ना गतिविधि बढ़ाउन थालेका छन्। जनस्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गरी आगामी भदौ 1 गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि सरकारले बाटो खोलेपछि शैक्षिक संस्थाहरूले यसको तयारी शुरू गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने गृह कार्य थालेको छ भने त्रिभुवन विश्वविद्यालयले बुधबारबाटै आंगिक क्याम्पसहरू खोल्नुका साथै भदौ 7 गतेबाट स्थगित परीक्षा शुरू गर्ने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साउन 15 गतेभित्र सबै सार्वजनिक विद्यालयका शिक्षकलाई सम्बद्ध विद्यालयमा अनिवार्य उपस्थिति हुनुपर्ने जनाएपछि विद्यालयमा शैक्षिक गतिविधि बढ़ने भएको हो। सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको 120 दिन लामो लकडाउन अन्त्य गरेको छ। लकडाउन अन्त्य भएसँगै सेवा व्यवसाय खुले पनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेकाले आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड कड़ाईका साथ पालना गर्दै आवश्यक सतर्कता अपनाउन चिकित्सकहरूको सुझाव छ। संवाददाता अर्जुन श्रेष्ठको यो रिपोर्ट।
सरकारले चैत्र 11 गतेदेखि शुरू गरेको लकडाउन अन्त्य गरेसँगै 120 दिनपछि ठूलो संख्यामा हुने जमघट, भेला लगायतका गतिविधि र शैक्षिक संस्था बाहेकका सेवा तथा व्यवसाय साउन 15 गते र भदौ 1 गतेपछि खुला गर्ने भएको छ। दैनिक जनजीवन केही सहज बनाउन सरकारले लकडाउन अन्त्य गरे पनि संक्रमणको जोखिम अहिले पनि कायमै छ। कोरोना संक्रमण जोखिमबारे जानकारी दिनुहुँदै शुक्रदास ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर कुमार राज भण्डारी,
काठमाडौँ एकदम उच्च जोखिममा छ। जस्तै हरेक दिन 1,000 मान्छेलाई मैले टेस्ट गरेका छु। यो चाहिँ अब चाहिँ 2-3 महिनामा सिद्धिनेवाला छैन। यो चाहिँ भ्याक्सिन बने पनि नबने पनि 4-5 वर्ष चाहिँ यो रहन्छ। यसको नाममा सबैले दुःख नपाओस्, कोभिड 19 जिउन पनि सिक्नुपर्छ। जिउन सिक्ने भनेको हाम्रो व्यवहार परिवर्तन गर्ने। यदि संक्रमण छ भने तात्कालिक ठाउँमा गएर त्यसलाई चाहिँ हामीले इन्भेस्टिगेसन गरौँ, म्यानेजमेन्ट गर्नु पर्यो, त्यसलाई आइसोलेसनमा राख्नु, व्यवस्थित गर्नुपर्छ।
लकडाउन पछि होटल व्यवसाय, यातायात, हवाई उडान र शैक्षिक तथा अन्य लिने परीक्षा सञ्चालन समेत हुने भएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने हुन्छ। लकडाउन पछिको स्वास्थ्य सुरक्षा र सतर्कता बारे जानकारी दिनुहुँदै पुनः शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पताल टेकुका निर्देशक डाक्टर राज भण्डारी,
हरेक नागरिकले चाहिँ एसएमएस भन्छ, यस भनेको चाहिँ सोसियल डिस्टेन्सिङ, हरेक चिजमा तथा त्यो यातायातमा गर्नुहोस् अथवा कुनै अफिसमा जाँदा लाइनमा बस्नुहोस् र जुन ठाउँमा गएर सोसियल डिस्टेन्सिङ मेन्टेन गर्नु, कमसे कम 2 मिटर सोसियल डिस्टेन्सिङ मेन्टेनिङ गर्नु पर्यो। अनि त्यसपछि अर्को मास्क चाहिँ अनिवार्य रूपमा प्रयोग गर्नु पर्यो, कुनै भिडभाड जानुहुन्छ कुनै काममा जानुहुन्छ भने मास्क लगाउनु, यसले तपाईँ पनि सुरक्षित हुनुहुन्छ। यदि तपाईँ इन्फेक्टेड भइसके पनि तपाईँले अरू मान्छेलाई सार्ने सम्भावना एकदम कम हुन्छ। तेस्रो भनेको चाहिँ यो सेनिटेसन भन्छ, खास गरेर ह्यान्ड सेनिटाइजरदेखि लिएर तपाईँको चाहिँ ह्यान्ड वासिङका कुराहरू सबै ठाउँमा राख्नु, यतै चालक हुन्छ सहचालकले पनि आफ्नो पर्सनल प्रोटेक्सनहरू लगाउनु पर्यो, भाइजर लगाउनु पर्यो, मास्क लगाउनु पर्यो, कमसेकम त्यहाँ छिर्ने बेलामा होइन समाउने ठाउँ हुन्छ नि समाउने ठाउँमा बस्नु दिन भएन, सिट प्लानिङ गर्ने बेला एउटा सिटमा यसरी बसिरहेको छ भने अर्को सिटको अल्टोतिर ठ्याक्क यसरी बस्ने, डिस्टेन्स मेन्टेन गर्ने हिसाबले त्यसरी बस्नु पर्यो।
लामो समयको लकडाउन अन्त्यको विकल्प नभएको अहिलेको अवस्थामा कोरोना संक्रमणको त्रास लिने मात्र नभई सुरक्षाका उपाय अपनाउनु नागरिकको पनि दायित्व हो, तसर्थ कोरोना संक्रमणबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सांसद एवं पुराना वामपन्थी नेता बर्मन बुढाको निधन भएकोमा दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले स्वर्गीय बुढा आफ्नो मौलिक परिचय र भेषसहित संसदमा उपस्थित भएको स्मरण गर्नुहुँदै उहाँप्रति सम्मान र श्रद्धांजली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले स्वर्गीय बुढाको शोकाकुल परिवारजनमा समवेदना पनि प्रकट गर्नुभएको छ। यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सांसद बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताउनु भएको छ। हिजो वक्तव्य जारी गर्नुहुँदै अध्यक्ष प्रचण्डले नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको स्मरण गर्नुभएको छ। अध्यक्ष प्रचण्डले शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा पनि समवेदना प्रकट गर्नुभएको छ। 90 वर्षीय बुढा 2048 सालमा रोल्पाबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो। बुढाको उपचारका क्रममा हिजो बिहान पाटन अस्पतालमा निधन भएको हो। यसै गरी उहाँको हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापनको विषयमा विज्ञहरूसँग छलफल गरेको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा विज्ञहरूले नेपालमा उत्पादक वन पैदावार, जैविक विविधता र सिमसार लगायत क्षेत्रमा विशिष्टताका आधारमा वन क्षेत्रको वर्गीकरण गर्नुपर्ने बताउनुभयो। मुलुकभर मंगलबार रातिदेखि मनसून कमजोर बन्दै गए पनि जोखिम नटरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसूनी वायु नेपाल भित्रने क्रम जारी रहेकाले देशभर मौसम आंशिकदेखि सामान्य बदलिरहने मौसम विभागले जनाएको छ। वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेको भए पनि नेपालको पूर्वी भेग नजिक रहेकाले रातिमा मनसून केही सक्रिय हुने देखिएको मौसमविद शान्ति कणेलले बताउनुभयो। साउन 4 र 5 गते जसरी लगातार वर्षा भने नहुने तर केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उहाँले बताउनुभयो। तनहुँको भीमहाद नगरपालिकाका करिब 300 घर परिवार स्थानीय न्याग्दी खोलामा आएको बाढ़ीका कारण प्रभावित भएका छन्। भीमहाद नगरपालिका 8 अरौदीका स्थानीयहरू निरन्तर वर्षाबाट बस्तीमा बाढ़ी पस्ने त्रासका कारण रातभर निदाउन सकेका छैनन्। तनहुँबाट संवाददाता अशोक विश्वकर्माको यो रिपोर्ट।
अविरल वर्षासँगै बढेर आउने क्याङ्दी खोलाका कारण स्थानीयहरू त्रसित भएका हुन्। स्थानीय भूपति श्रेष्ठ,
अब रात पनि निन्द्रा आउँदैन, अब खोलाको तिरमा छ खोलो, यस्तो भयंकर समुद्र भएर आछ।
वर्षिनी बाढी सहित आउने खोला व्यवस्थापनका लागि स्थानीय सरकारलाई पहल गर्न आग्रह गरिए तापनि गुनासो सुनुवा नै नभएको गोविन्द अधिकारीको भनाइ छ।
अविरल वर्षाको कारणले यो क्याङ्दी खोलो बढेर बस्ती नै उठ्ने पर्ने अवस्था देखिएको छ।
विवादित जग्गा र स्थानीयको राजनीतिक स्वार्थका कारण पनि खोला बस्तीमा पुग्ने सम्भावनालाई समाधान गर्न असफल भएको वडाध्यक्ष बुद्धिमान श्रेष्ठ स्वीकार्नुहुन्छ।
यहाँ त बस्ती विकासको निमित्त एउटा ठूलो प्लानिङ गरेर चलाएको हामीले, तर यहाँ आफैमा जग्गामा विवाद आयो, 23-24 वर्ष पछि यो अकस्मात यति ठूलो बाढी आयो, अब यो कसैले कल्पना गरेको पनि थिएन।
स्थानीय क्षेत्रको विकासमा असर पार्ने राजनीतिक मतभेदलाई हटाएर स्थानीयको जीवधनको सुरक्षाका लागि गाउँ गाउँमा पुगेको सिंहदरबार र जनप्रतिनिधिहरूले प्रयास गर्नुपर्ने देखिन्छ। अशोक विश्वकर्मा, रेडियो नेपाल तनहुँ।
काठमाडौँ महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक दूरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्य शुरू गरेको जनाएको छ। सार्वजनिक सवारीमा सामाजिक दूरी, चालक र यात्रुले मास्क लगाए नलगाएको, 50% मात्र यात्रु राखे नराखेको अनुगमन गर्ने र नियम अनुसार नभए कार्यवाही गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो। त्यस्तै लेन पालन नगर्ने, एकतर्फी बाटोमा सवारी साधन चलाउने, अनाधिकृत पार्किङ गर्ने, तीव्र गतिमा कुदाउने, हर्न बजाउने जस्ता ट्राफिक नियम उल्लंघन गर्ने 263 चालकलाई हिजोदेखि कार्यवाही शुरू गरिएको पनि महाशाखा प्रमुख ढकालले बताउनुभयो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हिजोदेखि मापसे चेकिङ पनि शुरू गरेको जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो एकै दिन 16 आन्तरिक उडान भएका छन्। आन्तरिकतर्फ यो बन्दाबन्दी शुरू भए ताकै सबैभन्दा बढ़ी चार्टर उडान हो। यसअघि असारको दोस्रो साता दैनिक 10 14 आन्तरिक उडान भएका थिए। हिजो यति एयरलाइन्सले पोखराबाट सबैभन्दा बढ़ी 52 यात्रु काठमाडौँ ल्याएको छ भने सीता एयरले सुर्खेतमा 16 यात्रु लगेको छ। सिमरिक एयर, कैलाश एयर, मनाङ एयर, एयर डायनेस्टीको हेलिकप्टरले पनि विभिन्न गन्तव्यमा उपचार उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। सरकारी सुरक्षा बलको हवाई आक्रमणमा परि अफगानिस्तानमा 45 मृत्यु भएको छ। अफगानी अधिकारीहरूका अनुसार अफगानिस्तानको अदरस्कान जिल्लामा सुरक्षा बलले गरेको हवाई आक्रमणमा परि सर्वसाधारण सहित 45 विद्रोही मारिएका हुन्। सो हवाई आक्रमणमा 8 सर्वसाधारणले ज्यान गुमाएको अदरकिस्तान जिल्लाका गवर्नरले बताएका छन्। तालिबानका प्रवक्ता कुआरी मोहम्मद युसुफ अनुका अनुसार 8 सर्वसाधारणको मृत्यु भएको र 12 घाइते भएका छन्। सुरक्षा बलको आक्रमणमा सर्वसाधारण मारिएपछि अफगानिस्तानको रक्षा मन्त्रालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। कोरोना संक्रमणका कारण विश्वभर 1,53,64,200 बढ़ी संक्रमित भएका छन्। संक्रमणपछि निको भई घर फर्कनेको संख्या 93,43,800 पुगेको छ भने 6,29,300 बढ़ीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। अमेरिकामा गत 24 577 संक्रमित भएपछि त्यहाँ संक्रमितको संख्या 41 लाख पुगेको छ। ब्राजिलमा गत 24 65,339 नयाँ संक्रमित थपिएपछि त्यहाँ कोरोना संक्रमितको संख्या 22,31,871 पुगेको छ। भारतमा गत 24 45,600 नयाँ संक्रमित थपिएपछि त्यहाँ कुल संक्रमितको संख्या 12,39,884 पुगेको छ भने भारतमा गत 24 1,120 मृत्यु भएको छ। अब आर्थिक समाचार।
अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले सरकारले स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने नीति लिएकोले त्यस अनुरूप उत्पादनको परिणाम र गुणस्तरमा जोड़ दिनु आवश्यक भएको बताउनु भएको छ। प्रतिनिधि सभा उद्योग समितिको बुधबारको बैठकमा सांसद तथा व्यवसायीहरूले उठाउनु भएको जिज्ञासाको जवाब दिँदै अर्थमन्त्री डाक्टर खतिवडाले एकाधिकार कायम नहुने गरी गुणस्तर र उत्पादन क्षमता बढ़ाएर माग परिपूर्ति गर्ने किसिमले स्वदेशी उद्योगहरू अगाडि बढ़नुपर्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर खतिवडाले स्वदेशी उत्पादनको प्रवर्धनमा सरकार सकारात्मक रहँदै आएको उल्लेख गर्दै स्वदेशी उत्पादनको उपभोग गरी देशलाई आत्मनिर्भर र समृद्ध बनाउने दिशामा सबै लाग्नुपर्ने बताउनुभयो।
सार्वजनिक खरिद सम्बन्धी विधेयक संसदमा टेबल भएको छ, विचाराधीन छ, त्यसमा छलफल होस्। एकाधिकार पनि नहुने, गुणस्तर पनि कायम हुने, प्रतिस्पर्धा पनि कायम हुने र स्वदेशी उत्पादनले पनि संरक्षित हुन पाउने, त्यति कुराको आधारबाट खरिद सम्बन्धी कानूनलाई हामी संशोधन गरौं, त्यसकै आधारबाट नियावली पनि संशोधन गरौंला र त्योभन्दा अगाडि नै नियावली संशोधन गरेर हुने कुरामा सरकारलाई समितिले चाहिँ दिएका सुझावहरू त्यसलाई हामीले कार्यान्वयन गर्ने गरी हामी अघि बढ्छौं। खरिदको चाहिँ गुणस्तर र समयमा आपूर्ति गर्ने र भनेको क्वान्टिटीमा आपूर्ति गर्ने क्षमता विकास गर्दै त्यसको आधारबाट स्वदेशी उद्योगलाई संरक्षण दिँदै जाने कुरामा हामी सुनिश्चित हुनुपर्छ।
बैठकमा सांसद तथा व्यवसायीहरूले स्वदेशी उत्पादन प्रवर्धन गर्ने नीतिलाई व्यावहारिकतामा उतार्ने तर्फ सरकारले विशेष ध्यान दिनुपर्ने माग गर्नुभयो। उहाँहरूले पहिलेको भन्दा स्वदेशी उत्पादन बढ़ने क्रममा रहेकोले खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई सहज प्रवेशका लागि पुराना नियम कानूनहरूको परिमार्जन आवश्यक भएकोमा जोड़ दिनुभएको थियो। अर्थ मन्त्रालयले बुधबार मन्त्रालयका विभिन्न महाशाखा र विभागका प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता सम्पन्न गरेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाको उपस्थितिमा अर्थ सचिव शिशिर कुमार ढुङ्गाना तथा राजस्व सचिव रामचरण पुडासैनीले आफ्नो मातहतका सहसचिव र विभागीय प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता गर्नुभएको हो। कार्यक्रममा अर्थ सचिव एवं राजस्व सचिवले सम्झौतामा भएको व्यवस्था बमोजिमको कार्य सम्पादन गर्न सहसचिवहरू तथा विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको मन्त्रालयका प्रवक्ता सहसचिव उत्तर शङ्कर कुमार खत्रीले जानकारी दिनुभयो। यसअघि मंगलबार अर्थमन्त्री डाक्टर युवराज खतिवडासँग अर्थ सचिव शिर कुमार ढुङ्गाना, राजस्व सचिव राम शरण पुडासैनी तथा महालेखा परीक्षक गोपीनाथ मैनालीले छुट्टा छुट्टै कार्य सम्पादन सम्झौता गर्नुभएको थियो। नेपाली बजारमा बुधबार सुनको भाव अहिलेसम्मकै उच्च भएको छ। बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला 94,000 रुपियाँ तोकिएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामै 1300 रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबारका लागि तेजाबी सुनको प्रति तोला कारोबार मूल्य 93,560 रुपियाँ तोकिएको छ। यस्तै अघिल्लो दिनको तुलनामा तोलामै 95 रुपियाँले बढेर 1135 रुपियाँ प्रति तोलामा चाँदीको कारोबार भएको महासंघले जनाएको छ। सुनको मूल्यले अहिलेसम्मकै उच्च भावको नयाँ कीर्तिमान बनाएको महासंघका महासचिव धर्मसुन्दर वज्राचार्यले जानकारी दिनुभयो।
भुवन प्रसाद आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्यलाई नेपाल ओलम्पिक कमिटिले कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। वैद्यलाई ओलम्पिकका अध्यक्ष जीवराम श्रेष्ठ तथा कोषाध्यक्ष रतन टण्डनले नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको थियो। ओलम्पिक कमिटिको इतिहासमा पहिलो पटक कार्यकारी निर्देशक पदको स्थापना गरिएको हो। सन् 1985 एनबीए गर्नुभएको छ। टेबल टेनिसका पूर्व खेलाडी समेत रहनुभएका वैद्यले पछिल्लो पटक संघको अध्यक्ष रहँदै आउनु भएको छ। विभागीय क्लब सशस्त्र प्रहरी बल एफएफमा आबद्ध विभिन्न खेलका खेलाडी, प्रशिक्षक र रेफ्री गरी 21 बढुवा भएका छन्। नेपालमा सम्पन्न 13 दक्षिण एसियाली खेलकुद शाखका सुरधारी गोपीचन्द्र पार्की सहित 17 खेलाडी सशस्त्रको जवानबाट सहायक हवलदारमा बढुवा भएका हुन्। त्यस्तै बढुवा हुनेमा 2 प्रशिक्षक र 2 रेफ्री रहेका छन्। उनीहरू बढुवाको नियमित प्रक्रिया अनुसार रोल क्रममा बढुवा भएका हुन्। गोपीले सागमा एथलेटिकको 5000 मिटर दौड़मा नेपाललाई स्वर्ण दिलाएका थिए। टोकियो ओलम्पिक आयोजना समितिका प्रमुख एसिरो मोरीले अर्को वर्ष हुने ओलम्पिक आयोजनाका लागि कोरोनाको भ्याक्सिन जरूरी भएको बताएका छन्। अहिलेको जस्तो अवस्था अर्को वर्ष पनि रहेमा ओलम्पिक गर्न निकै मुश्किल हुने बताए। कोरोनाका कारण एक वर्ष सरेको टोकियो ओलम्पिक 2021 जुलाई 23 अगस्त 8 तारिकसम्म तय भएको छ। एक अखबारलाई दिएको अन्तर्वार्तामा मोरीले अहिले जुन किसिमले कोरोनाको महामारी चलिरहेको छ, एक वर्ष पनि पछि यही अवस्थामा भएमा ओलम्पिक गर्न नसकिने बताए। मोरीले जापानमा बढ़िरहेको कोरोनाको असर अर्को वर्ष पनि कम नभएमा एक वर्ष पछि पनि ओलम्पिक गर्न नसकिने बताएका हुन्।
खेल समाचारका साथमा अझै बम। अब मौसम। आज देशभर सामान्य बदलिरही केही स्थानमा हल्का वर्षा हुनुका साथै प्रदेश 1-2 बागमती गण्डकी र प्रदेश 5 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस, वर्षा 10.5 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:22 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन नेकपा बलियो र नेतृत्व पंक्ति एकताबद्ध हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। पहिरोले क्षति पुर्याएको नारायणगढ़ मुगलिन सड़क खण्ड एकतर्फी सञ्चालनमा, पृथ्वी राजमार्गको धादिङ खण्ड सञ्चालनमा आउन केही दिन लाग्ने। सरकारले लकडाउन सरल बनाए पनि स्वास्थ्य सम्बन्धी नियमको पालना गर्न सबैमा राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह। लकडाउनको अन्त्य भएपछि शैक्षिक संस्थाहरूले आफ्ना गतिविधि बढ़ाउन थाले र अफगानिस्तानमा सरकारी सुरक्षा बलको हवाई कार्यवाहीमा 8 सर्वसाधारण सहित 45 जनाको मृत्यु। यसका साथै बिहान 7 समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।